نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير قال الله تبارك تعالى في القرآن المجيد بعد أعوذ بالله من الشيطان الرجيم أفمن شرح الله صدره للإسلام سورة زمر کی آیت نمبر 22 ایک سوال سے شروع ہوتی ہے آپ ان آیتوں کو سنتے وقت چیک کیجئے کہ اللہ تعالیٰ مجھ سے کچھ پوچھ رہے ہیں اور وہ کیا ہے افمن کیا پس وہ جو کون سا شرح اللہ کھول دیا اللہ نے صدرہ سینہ اس کا لل اسلام اسلام کے لیے امیجن کیجئے اللہ تعالیٰ کہہ رہے ہیں بھلا وہ شخص جس کا سینہ میں نے کھول دیا اسلام کے لیے ابھی دیکھیں گے کہ شرح صدر کیا ہوتا ہے لیکن ذرا انجوائے کیجئے لفظوں کو کیا بھلا وہ شخص جس کا سینہ میں نے اسلام کے لیے کھول دیا جب سینہ کھلتا ہے تو کیا ہوا فہو علی نور من ربہ بس وہ نور پر ہے اپنے رب کی طرف سے ابھی تک جو بات ہوئی وہ کیا ہے کیا بھلا وہ شخص جس کے سینے کو اللہ نے اسلام کے لیے کھول دیا اور وہ اپنے رب کی طرف سے نور پر بھی ہے اب ادھر آگے خاموشی ہے کچھ نہیں کہا جا رہا لیکن ہم اپنی عقل سے سمجھ رہے ہیں کیا وہ برابر ہے کیا وہ اسی جیسا ہے کون شخص فویل للقاسیت قلوبہم پس ہلاکت اور بربادی ہے ان لوگوں کے لیے جن کے دل سخت ہو گئے کس چیز سے من ذکر اللہ اللہ کے ذکر سے اللہ کی یاد سے کیونکہ اولئک فی ضلال مبین یہ لوگ کھلی گمراہی میں ہیں بہت ہی زبردست آیت ہے جس میں آپ نے لفظ شرح صدر سنا میرا خیال ہے کہ ہم میں سے ہر ایک کو قرآن پاک کی دعا رب اشرح لی صدری تو آتی ہے اور حضرت موسیٰ علیہ السلام نے یہ دعا مانگی تھی نبی صلی اللہ علیہ وسلم بھی اس کو کثرت سے پڑھتے تھے آج بھی شاید ہی کہیں درس یا خطبہ آپ سنیں تو وہاں یہ دعا نہ سنیں ہمیشہ یہ پڑھی جاتی ہے کہ اللہ میرے سینے کو کھول دے لیکن ہم یہاں دیکھیں گے کہ شرح صدر کیا ہوتا ہے کیونکہ جب ہم یہ کہتے ہیں کہ اللہ میرا سینہ کھول دے تو اب یہ تو نہیں کہ اوپن ہارٹ کو ڈائسیکشن کر دے عام طور پہ آپ دیکھیے کہ جب لوگوں کے دل کے آپریشن ہوتے ہیں تو بعض دفعہ دل کھول بھی دیے جاتے ہیں اس سے مراد کیا ہے کہ دل کے اندر جو قلب کی کیفیت ہے اگر میں بہت آسان لفظوں میں آپ کو بتاؤں کہ شرح صدر کیا ہوتا ہے جتنی باتیں ابھی تک ہم نے اس صورت کی سنی ہے نا اس کو ماننے کی توفیق ہو جائے ہم دن رات اللہ تعالیٰ کے احکامات کو سنتے ہیں الحمدللہ ہم مسلمان ہیں ہم میں سے کوئی یہ نہیں کہہ سکتا کہ مجھے یہ نہیں پتا کہ اللہ مجھ سے کیا چاہتا ہے نماز پڑھنی چاہیے کہ نہیں روزہ رکھنا چاہیے کہ نہیں ہم سب کو پتا ہے علم کی حد تک نالج کی حد تک ہم اللہ کی مرضی جانتے ہیں شرع صدر کیا ہے جب ایک بندہ اللہ کا کوئی حکم سنے تو اس کو ماننے کی توفیق ہو جائے جب اللہ کا یہ کرو ٹھیک ہے اللہ جی یہ کھا لو ٹھیک ہے جی یہ پہن لو ٹھیک ہے جی یہ کر لو کر لو یہ نہ کرو یہ نہ کرو یعنی بالکل آپ اس کو اپنے اوپر لے کے سمجھیے کہ جیسے گھر میں کوئی بھی بڑا ہوتا ہے آپ ماشاءاللہ اپنے بچوں سے بھی یہی ایکسپیکٹ کرتے ہیں کہ میں جب تمہیں کوئی بات کہوں نا تو فوراً مانا کرو ہم مائیں کتنی دفعہ بچوں کو یہ بات کہتے ہیں سنا نہیں اٹھے نہیں میں نے کہا میری بات سنو اچھا کوئی بچے آپ کی بات سنیں پھر آپ کہیں کہ مثال دیتی ہوں آپ کو صرف تھوڑا سا ایک امیجن کرانے کے لیے کہ آپ اپنے بیٹے سے کہتے ہیں اٹھو کپڑے بدل لو ٹھیک ہے اب آپ کیا چاہتی ہیں کہ جو ہی آپ کا یہ جملہ پورا ہو آپ کا بچہ جو ہے وہ اٹھے اور کپڑے جا کے بدل لے اب کیا ہوا آپ کا بچہ آپ کی یہ بات سنے تو بیٹھا رہے پھر آپ کہیں سنا نہیں تم نے تو وہ کہتا ہے سنا ہے آپ کہیں گے کیا سنا ہے تو وہ کہے کہ آپ نے کہا کہ اٹھو کپڑے بدل لو پھر بیٹھ جائے آپ کہتے ہیں اچھا پھر اب وہ بیٹھا ہوا ہے اب مجھے بتائیے کہ وہ کہتا ہے میں نے اب پھر کہتے تم نے سنا نہیں وہ کہتا ہے میں نے سنا پھر آپ اس کو کہتے ہیں کہ تمہیں سمجھ نہیں آئی میں نے کیا کہا ہے سن تو لیا اب یہ بتاؤ کہ اسے سمجھے کیوں وہ کہتا ہے کہ میں سمجھ گیا ہوں آپ نے مجھے کیا کہا تو آپ کہتے ہیں کہ میں نے کیا کہا ہے تو وہ آگے سے آپ کو کہے آپ نے یہ کہا کہ اٹھو تو کپڑے بدل کے آؤ میں سمجھ گیا ہوں آئی انڈرسٹینڈ اچھا اب کیا وہ پھر بیٹھا رہے پھر نہ اٹھے اب آپ کہتی ہیں سن بھی اس نے لیا سمجھ بھی اس نے لیا ہیں اب آپ اس کو کیا کہیں گے جی آپ بتائیے آپ کہیں گے تو کر کیوں نہیں رہے کیونکہ اچھا یہ کرنا بھی تھا اچھا آپ نے مجھے اس لیے کہا تھا کہ اٹھو یہ سنو اس کو سمجھو کیونکہ میں اس کو کروں تو آپ کہیں گے کہ obviously मैं पागल थोड़ी हूं कि तुम ऐसे ही कह रही हो उठो कपड़े बदलो। वो कहता है अम्मी क्या ख्याल है अगर मैं आपकी इस बात को बार बार कहूं तो आप खुश होंगी मुझसे? आप क्या कैसे ओके? अच्छा अम्मी वो तस्वीर दें जिसपे आप अक्सर जिक्र करती हैं ना। अब वो तस्वीर पकड़ के उठो कपड़े बदलो, उठो कपड़े बदलो, उठो कपड़े बदलो, उठो कपड़े बदलो। मुझे सच बताइए कि आप जो वाकई इस बात के लिए कॉन्शियस हैं कि ये यूनिफॉर्म बदल ले ताकि खाने के असरात इस कपड़े पे ना आए और आपको दोबारा ना धोना पड़े, और ये जल्दी से आप मस्जिद के कपड़े पहने, घर के पहने ताकि आगे जाए, आप उसके इस जिक्र और अजकार से खुश होंगी कि नाराज? आप कहेंगे ये आप मुझे चिढ़ा रहे हैं, ये मेरे आगे बोल रहा है। बस मेरा ख्याल है कि आपको और मुझे शरे सदर समझ आ गया। शरे सदर ये है कि जब कुरान की कोई आयत मेरे सामने खुले, या अय्युहल्लज़ीना आमनू, या अय्युहन्नास, कुछ भी, तो मैं को जी अल्लाह जी आपने मुझे क्या कहा। आपको तो कि सहाबे कराम की आदत थी जब कोई आयत या अय्युहल्लज़ीना आमनू से सुनते तो फौरन कहते जी अल्लाह, और अपने साथियों को कहते गौर से सुनो, खामोश चुप सुनो गौर से कि तुम्हारे रब ने तुमको पुकारा है, आसमान से तुम्हारे लिए कॉल आई है। जैसे हम कहते हैं ना लॉन्ग डिस्टेंस कॉल है। कभी कुरान पढ़ते हुए, माशाल्लाह आप साथियों ने कुरान पढ़ा, आपके लिए आप कुरान पाक में सैकड़ों बार अल्लाह की पुकार है, लेकिन हमारे दिल की खिड़कियां उस वक्त क्यों नहीं खुल पाती? क्योंकि हम समझ नहीं रहे होते। तफमन शरह अल्लाह सदरहु लिल इस्लाम, क्या कि इंसान का दिल इस्लाम पर मुतमईन हो जाए, उसको अल्लाह पर इस बात का यकीन हो जाए कि मेरे रब ने जो कहा है वो ठीक कहा है, अल्लाह पर एतबार हो जाए कि मेरा मालिक मुझसे प्यार करता है, वो मुझे कभी कोई ऐसा हुक्म नहीं दे सकता कि मैं मानू ना, या मैं मानू तो मेरा नुकसान हो। देखिए बच्चे माँ पे एतबार करते हैं ना, जो पकाती है खाते हैं, ये अलग बात है आजकल के बच्चे नहीं खाते, हमने खुद ही उनको बिगाड़ा है बातें कर करके, लेकिन खुशी होती है ना, हमें यकीन है। आप गाड़ी में बैठते हैं आपको यकीन है ये साथी आपको इधर ले आएंगी, हादसा नहीं कर देंगी, आपको जेल में नहीं ले जाएंगी, आपको पुलिस के पास नहीं ले जाएंगी, सारा दिन हम लोगों पर एतमाद करते हैं। शरे सदर क्या है, आपको अपने रब पर एतबार आ जाए, दिल का शक खत्म, तजब्जुब, डाउटनेस, डबल माइंडेडनेस, और इतना यकीन आ जाए अल्लाह की बात सुनकर कि अगर अल्लाह ने कहा ये करो तो यकीन है कि इसके करने में मेरी खैर है, और अगर कहा इसको छोड़ दो, इससे रुक जाओ, तो मुझे यकीन है कि इसमें मेरा फायदा है, फिर वो सब चीजें खत्म। खतरे आते हैं लोगों के दिलों में, हाय अल्लाह की बात सुनी क्या होगा, हाय लोग नाराज हो जाएंगे, हाय रिश्ते नहीं होंगे, हाय वो, ये सब खत्म हो जाए, बस अल्लाह ने कह दिया ये ठीक होगा, ये मेरे लिए कोई खतरा, कोई वसवसा, कोई फियर किसी किस्म का ना है, बस के मेरे अल्लाह ने कहा। देखिए इसकी बहुत खूबसूरत मिसाल हम पिछली सूरत में पढ़ चुके हैं, हजरत इब्राहिम और इस्माइल का किस्सा। अल्लाह ने इब्राहिम को इशारा किया सिर्फ कि बेटे को ज़िबा कर दो। अब हमारे जैसे होते शक में पड़ते, नहीं ये कोई ख्वाब नहीं है, ये शैतानी असर है, अच्छा ऐसे कैसे होगा, हाय बुढ़ापे की औलाद, हाय बच्चे को मारूं, ये तो कत्ल है। नेवर। इस قال له ربه اسلم قال اسلمت لرب العالمين। अल्लाह ने कहा है इब्राहिम करो, तो क्या कर दिया, हम पढ़ चुके फलम्मा अस्लमा, बाप और बेटा दोनों मुसलमान हो गए, जो ही वो मानने को तैयार है, अल्लाह कहते हैं हम कोई कटवाना थोड़ी चाहते थे बेटे को, वफदैनाहु बिज़िबह नज़ीम, हमने बेटे की जगह एक बहुत बड़ी कुर्बानी दे के इस्माइल को बचा लिया। ये है कैफियत शरे सदर की। हम अंबिया कराम के किस्से पढ़ते हैं कुरान में, हम रोते हैं और तड़पते, हम कहते हैं हाय कितने खुशकिस्मत है, तो मैं और आप भी इतने खुशकिस्मत बन जाते हैं। कैसे? ये दुआ कर लीजिए कि अल्लाह शरह सदर मिल जाए, मानने की तौफीक हो जाए। बज़ाहर नुकसान दिख रहा है कि ये नहीं करना, इससे नुकसान होगा, को नहीं, अल्लाह ने कहा मेरा नुकसान नहीं होगा, वो मुझे बचा लेगा। देखिए पीछे हम पढ़ चुके हैं सूरत तौहा में, सूरत कसस में, कि मूसा अलैहिस्सलाम को अल्लाह ताला ने कहा ये हाथ में क्या है, कहा अल्लाह ताला छड़ी है, स्टिक है, क्या करते हो, कहा बहुत फायदे हैं, बकरियों के लिए पत्ते भी झाड़ता हूं, वो अपने फायदे गिना रहे हैं, तो अल्लाह तक कहते हैं फेंको इसको। अब मूसा क्या करते हो, सोचा क्यों फेंकूं, क्या होगा, मेरा गुजारा नहीं होगा, फिर कोई जानवर आ गया, नेवर, फेंक दिया। जू ही फेंका तो वो सांप की तरह दौड़ने लगी, तो कहा फहुजहा अब इसको पकड़ लो। ये है शर है सदर। आपको फायदे लगते हैं अपनी चीजों में, आपको सोसाइटी कहती है इसके बगैर गुजारा नहीं होगा, आज के दौर में ये चल नहीं सकता, आज के दौर में ये कर नहीं सकते, ये इसके बगैर गुजारा नहीं, अल्लाह कहते हैं करो, आप कहते हैं कर दो, अल्लाह कहते हैं छोड़ दो, आप छोड़ देते हैं। नफे और नुकसान को अल्लाह के नाम पे डालने का नाम शरह सदर है। वो कहते हैं ना कि दो आलम से करती है बेगाना दिल को, अजब चीज है लज्जत आशनाई। انسان کو اس طرح پھر اللہ پہ یقین آنے لگتا ہے کہ میرا رب میرے بارے میں غلط بات نہیں کر سکتا. ماننے کی توفیق. پھر چل پڑو, پھر جو بھی ہوگا دیکھیں گے. بے خطر کود پڑا آتش نمرود میں عشق. پھر یہ نہیں کرتے ہائے کیا ہوگا, اچھا پہلے سب کو دیکھ لوں, سب میرے سے خوش ہے نا, میں کیسی لگ رہی ہوں, اچھا میں یہ کام کروں تو مجھ سے ناراض تو نہیں, جی میاں جی آپ مجھے طلاق تو نہیں دے دیں گے, بچوں کہیں تم دوسری ماں تو نہیں پسند کرو گے. نہیں, جب میرے اللہ نے کہا میں نے اس کو ماننا. اور یقین کریں یہ کیفیت آج اگر مجھے اور آپ کو مل جائے تو ہماری زندگی کے سارے غم دور ہو جائیں, دکھ تکلیفیں پریشانیاں. آج ہماری کس وجہ سے؟ ریزسٹنس. ہم اللہ کے حکموں سے ریزسٹ کر رہے ہیں اس لیے پریشان ہیں, فرکشن ہے, خوف ہے. ہمیں چھوٹے چھوٹے انسانوں پہ اعتبار ہے, ہمارے ہی جیسے بےچارے کئی دفعہ بیمار ہوتے ہیں, تکلیفوں میں پڑتے, دکھ آتے ہیں, لیکن ہم کہتے ہیں نہیں جو یہ کہتے ہیں یہ ٹھیک ہوگا. اور اللہ کے نبی اللہ کی باتیں ہم سنتے پڑھتے کہتے ہیں ہاں وہ تو پھر نبی تھے نا, اب ان کی ہم بات کیا کریں. اس لیے جتنا زیادہ اللہ سبحانہ تعالیٰ پر نظریں لگائیں گے نا, اتنا اس بات کو ماننا آسان ہو جائے گا. اور جتنا زیادہ اللہ کی بات مانتے جائیں گے آپ کی زندگی آسان ہو جائے گی. یہ باتیں ہو سکتا ہے کہ آج ابھی ہمیں نہ بھی سمجھ آئیں, لیکن ایک وقت آئے گا کہ ہمیں یہ باتیں سمجھ آئیں گی. اور کب سمجھ آئیں گی؟ جب ہم ساری باتوں کو ایک سائڈ پہ کر کے بس چلنے کی نیت کر لیں گے. جب تک آپ کسی معاملے میں ڈبل مائنڈیڈ ہوتے ہیں نا, آپ دیکھتے ہیں بہت پریشان رہتے ہیں, سو پرابلم, کیا کروں, دیکھ دل کہتا ہے کر لو, دوسرا کہتا ہے نہ کرو, کبھی کچھ یہ کروں وہ کروں. ایسے وقت میں پھر ہم نے کیا کرنا ہے؟ اپنے آپ کو چیک کرنا ہے. ایک دفعہ کر کے ختم کرو, ہاں یا نہ, ختم کرو. اسلام بھی ہمیں یہی سکھاتا ہے. اللہ تعالیٰ کو دو روحی زندگی نہیں پسند. ہم بعض وقت پانچ وقت کے نمازی بھی ہوتے ہیں اور پوری نماز میں اللہ سے وعدے کر رہے ہوتے ہیں, ایاک نعبد و ایاک نستعین, کبھی دعوے کرتے ہیں تحیات للہ والصلاۃ والصلوات والسلام علیکا, یہ سب دعوے ہیں باتیں. اور جائے نماز طے کرتے ہی ہم کہتے ہیں ہم بڑے مجبور ہیں. ہمیں تو پتہ بھی نہیں ہوتا کہ ہم نے اللہ سے کتنی باتیں کر لیں نماز کے دوران. جتنا زیادہ سوچیں گے اتنا ہوگا. ایک بہت ہی خوبصورت روایت ہے اس کے اوپر, وہ سنا دیتی ہیں آپ کو. حضرت عبداللہ بن مسعود کہتے ہیں کہ نبی صلی اللہ علیہ وسلم نے جب اس آیت کی تلاوت کی, کیا فمن شرح اللہ صدرہ للاسلام, تو ہم نے آپ سے کہا اللہ کے نبی شرح صدر سے کیا مراد ہے, جیسے اب آپ کے بھی ذہن میں شروع میں ہوگا. تو آپ نے فرمایا جب نور ایمان انسان کے قلب میں داخل ہوتا ہے, دل میں داخل ہوتا ہے ایمان کا نور, تو اس کا قلب وسیع ہو جاتا ہے, دل کھلا ہو جاتا ہے, براڈ مائنڈیڈ ہو جاتا ہے انسان, اوپن ہارٹ ہو جاتا ہے. اور پھر اس کے لیے اللہ کے حکموں کو سمجھنا اور اس کے لیے عمل کرنا آسان ہو جاتا ہے. یہ کہتے ہیں کہ ہم نے اس کے بعد پھر پوچھا اللہ کے نبی اس شرح صدر کی کوئی علامت بھی ہے؟ جیسے اب میں اور آپ اپنے سے پوچھے کیا پھر میرا شرح صدر ہوا ہوا کہ نہیں, سمجھ نہیں آتی, کافی باتیں تو میں مانتی ہوں کافی نہیں بھی مانتی, پتہ نہیں میرا شرح صدر ہے کہ نہیں. تو صحابہ کو بھی خیال آیا کہ اچھا شرح صدر ہونے کی علامتیں ہیں, تو آپ نے تین علامتیں بتائیں. اب آپ اور میں بھی اپنے لیے نوٹ کر لیں اور گھر جا کے اکیلے میں دیکھ سکتے ہیں کہ کیا مجھے یہ علامتیں اپنے اندر دکھتی ہیں. پہلی علامت آپ نے فرمائی الانابت الى دار الخلود, ہمیشہ رہنے والے گھر کی طرف رغبت ہونے لگتی ہے. اور وہ کون سا ہے؟ پیچھے ہم پڑھ چکے ہیں ذکر الدار. پچھلی سورت میں نبیوں کی خوبیوں میں اللہ نے کہا ان سب کی خوبی پتہ کیا تھی؟ کہ ان کو آخرت کا گھر ہر وقت یاد رہتا تھا. یعنی انسان کی نظریں اس دنیا کے گھر سے زیادہ, یعنی کہ اس گھر پہ نہیں لگانی, یہ تو دھوکا ہوگا, یہ تو جھوٹ ہے, یہ تو ممکن ہی نہیں کہ ہم دنیا کے گھر صاف نہ کریں, سجائیں نہ, کھائیں نہ, صاف نہ کریں. یہ تو ہے, یہ تو ضرورت ہے, لیکن نظریں ادھر لگ جاتی ہیں. اس دنیا کے گھروں کو بنانے, سجانے, چمکانے میں نمازیں نہیں جاتی, ان گھروں کو سجانے سنوارنے میں نافرمانی کی چیزیں نہیں آتی, اور اسی طرح کی باتیں آخرت کا گھر. اور یہاں اگر ہم بات کر لیں صحابی کی, لوگ ان کے گھر آئے کہنے لگے آپ کے گھر میں سامان کیوں نہیں ہے, کب وہ دوسرے گھر بھیج دیا. لوگوں نے سمجھا ان کا ایک اور گھر بھی ہوگا, کہا اچھا وہ کدھر ہے, کہا آگے والے گھر میں بھیج دیا. کہا کچھ ادھر بھی تو رکھ لیتے اللہ کے بندے. کہا یہاں کا مالک مجھے اس گھر میں رہنے ہی نہیں دیتا, تو میں اپنا سامان ادھر کیوں چھوڑوں. کون تھے یہ صحابی؟ کتنی دفعہ یہ واقعہ ہم نے سنا ہے تفسیروں میں. یہ وہ لوگ تھے جن کے دل آگے لگے ہوئے تھے, ادھر کی بجائے وہ آگے سامان بھیجتے تھے. ہمیں اللہ نے یہ نہیں کہا کہ ہم دنیا کے گھر نہ بنائیں, کھائیں نہ, رہبانیت کریں, یہ بالکل نہیں ہے, یہ تو مٹی ہے, یہ کیا, بس دل اس میں نہ ہو. کہتے ہیں نا کہ ہاتھ کام کی طرف تو دل اللہ کی طرف. ان گھروں کی تقاضے, صفائیاں, کھانے پکانے, یہ عبادت سمجھ کے کرنا انشاءاللہ. مہمان نوازی بھی کرنی ہے, بچوں کو کھلانا ہے, شام کو میاں جی کے لیے بھی پکانا ہے, خوشی سے سجا کے بھی رکھنا ہے, لیکن دل اللہ کی طرف ہے, نافرمانی نہیں کرنی. دینے والے کو بھولنا نہیں ہے اس میں کہ اسی کو ناراض کر کر کے ہم ان چیزوں کو لیں. تو اگلے گھر کی تیاری, یہ پہلی علامت ہے. اور یقین کریں کہ یہ خواب دیکھنے والے ہیں. کبھی کبھی بیٹھ کے سوچا کریں, میرا جنت کا گھر کیسا ہوگا, میں وہاں کیا کپڑے پہنوں گی. کوئی چیز دنیا میں دکھتی ہے نا, کبھی رات چلتے کسی کے گھر دکھ گئی, یا کہیں بھی کسی کام سے گئے تو بازار میں دکھ گئی, تو سوچا کریں گے اس کو لے لوں, اتنے کا پھر رکھوں گی کدھر, پھر اور کام بڑھے گا. پھر ایک دم چپ کے سے اللہ سے کہ اللہ تعالیٰ میں اس کو بک کراتی ہوں, ڈیلیوری میں جنت میں لوں گی, من پسند چیزیں آگے بک کرا دیں تاکہ یہاں ضرورت رہے. جب ہم خوب سے خوب ترقی تلاش میں 99, 99 اور 100 کے چکر میں پڑتے ہیں نا, تو ایک چیز ابھی لے کے سیٹ نہیں کی, کسی کے گھر گئے وہاں ایک اور اچھی چیز دکھ گئی, بازار ہی چلے گئے تو ایک اور اچھی مل گئی, پھر وہ غم لے کے آگے, ہائے یہ تو اس سے بھی اچھی آ گئی. ہر چند مہینے بعد ماڈل بدل جاتے ہیں, چیزیں بدلتی ہیں. یہ دنیا کبھی مکمل نہیں ہوگی, آخری دن جب ہم آگے پہنچیں گے تو فائدہ ہوگا. تو آگے کے خواب دیکھا کریں, بچوں سے بیٹھ کے باتیں کیا کریں, کیونکہ بعض ہم ڈریمنگ کرتے ہیں نا, اچھا چھٹیوں میں ہم کہاں جائیں گے, اچھا کیا ہوگا. بچے تو آپ کو کہیں گے ہم ڈزنی لینڈ جائیں گے, یا آپ کا کوئی اور خواب ہوگا ہم پاکستان جائیں گے. اس طرح کبھی کبھی بیٹھ کے جنت کی باتیں کیا کریں, انشاءاللہ آپ کو فائدہ ہوگا. تو پہلی صفت آخرت پہ نظریں لگنا, آخرت کا گھر. دوسری علامت کیا ہے, وہ تجافی عن الدار الغرور, دھوکے کے گھر یعنی دنیا سے بے نیاز ہونا. یعنی ایک اور علامت کیا ہے کہ نظریں ادھر اور اس دنیا کی لذتوں اور زینتوں سے بندہ ذرا اپنے آپ کو الگ رکھتا ہے. یہ تجافی وہی لفظ ہے جو پچھلی صورتوں میں ہم پڑھ چکے ہیں سورہ سجدہ میں, تتجافا جنوبہم عن المداجی, الگ رہتے ہیں, ان کے دل نہیں اس گھر میں ہوتے یا اس دنیا, اس میں گھر نہیں سارا کچھ ہے, دار الغرور یہ چار دن کی دنیا ہے, صرف اس کی ترقی کے پیچھے بھاگ رہے ہیں. میرا بچہ اتنا بھی پڑھ جائے گا پھر کیا ہوگا, نماز بھی نہیں ابھی اس کو آتی اور وہ ماسٹرز کر رہا ہے, وہ ڈاکٹر بھی بن گیا لیکن اللہ کو راضی نہ کرے گا تو کیا ہوگا. اس طرح اس دنیا کی بے ثباتی کو سوچے. اور تیسری علامت آپ نے فرمایا کہ جب کسی انسان کا شرع صدر ہوتا ہے, وَتَاهِبُ لِلْمَوْتِ قَبْلَ نَزُولِهِ, موت کے آنے سے پہلے اس کی تیاری کرنا. تب ہم سب اپنے آپ کو دیکھ سکتے ہیں, اس دنیا میں رہ کر وہاں کی فکریں کرنا ہے. اور ہم اس آیت کی تفسیر پیچھے کر چکے بھی ہیں, الحمدللہ سورۃ الانعام میں گزری تھی, وہاں بہت خوبصورت روایتیں ہم نے شیئر کی تھی کہ جب انسان کا شرع صدر ہوتا ہے اس کی آنکھیں روتی ہیں. آپ نے فرمایا سخت دل لوگوں کی چار علامتیں, یہ مضمون سب سے پہلے سورہ بقرہ میں ہم نے پڑھا تھا, ثم قست قلوبکم من بعد ذلک فہی کالحجارہ, میں کہ پھر تو تمہارے دل پتھروں والے ہو گئے. تو صحابہ نے پوچھا تھا کہ پتھر دل انسان کون ہوتا ہے, دل کی سختی کی کیا علامتیں ہیں, تو آپ نے کہا کہ طول العمل, لمبی آرزو ہے, جمود العین, آنکھوں کا خشک ہونا. کوئی رونا ہی نہیں آتا قرآن پڑھ کے, اللہ کے خوف کی کوئی بات بھی کرتا تو ہمیں رونا ہی نہیں آتا, چھوٹی چھوٹی خواہشوں پہ رونے لگ جائیں گے. اس طرح طویل الصمت, زیادہ خاموش رہنا, بہت نہیں بولتے لوگ جن کو آخرت کے غم لگے ہوتے ہیں, وہ انہیں تفکرات میں رہتے ہیں, اب میں پلسرات پہ کھڑی ہوں میرے ساتھ کیا ہو رہا ہے, کبھی وہ سوچتے ہیں ہائے میرے پلڑے تل رہے ہیں میرا کیا بنے گا. کبھی آپ دیکھیے کسی آپریشن سے گزرنا ہو تو پہلے خوف نہیں آنا شروع ہو جاتا, کیا ہوگا, بے ہوش کریں گے, ہائی اسٹریچر پہ ڈالیں گے, کمرے میں لے جائیں گے. ٹیسٹ ایک چھوٹا سا ہوتا ہے نا, میں نے دیکھا ہے, ایک غالباً سٹی اسکین بولتے ہیں اس کو, جو کسی مشین کے اندر لے جاتے ہیں. تو کئی لوگوں میں خوف ہوتا ہے, مار آئی دیکھ لیجیے, تو خوف ہوتا ہے, بعض لوگ خوف کی وجہ سے وہ کروا ہی نہیں پاتے. یہ خوف ہوتے ہیں ہر وقت, میرے ساتھ بنے گا کیا, ہائے میری موت آئے گی تو کیا ہوگا, ہائے میں جب قبر میں ڈال رہے ہوں گے تو میرے ساتھ کیا ہوگا, ہائے کیا ہوگا کیا. اس میں اتنا بندے کا دل لگ جاتا ہے کہ وہ اپنے آپ کو اس دنیا سے اس دنیا میں سوچتا ہے. اس لیے اللہ تعالیٰ ہم سب کو سختی سے بچائے. اور پیچھے آپ دیکھیے جہاں ہم نے پڑھا تھا وہاں کیا آیا تھا کہ یا جل لہو صد رہو دئیقن حرجن, سخت دل کی علامت کیا ہے, اس کا سینہ بھیجنے لگتا ہے, دل سخت ہوتا ہے, اور دل کی سختی وہی ہے جو اس سے اپوزٹ ہے. اللہ کا حکم سن کے بھی کہتے ہیں کچھ نہیں ہوتا, چھوڑو, اتنا نہیں ڈرایا کرو, اور اللہ غفور و رحیم ہے, کس کے لیے. وَأَمَّا مَن تَابَ وَآمَنَ وَعَمِلَ صَالِحًا, سورہ فرقان میں ہم پڑھ چکے ہیں, توبہ, ایمان, پھر نئے کمل. یہ تو نہیں اللہ نے کبھی کہا کہ اللہ بہت غفور و رحیم ہے فاجروں کے لیے اور فاسقوں کے لیے اور اللہ کے دین کی حدوں کو توڑنے والوں کے لیے, یہ تو کبھی نہیں ہوتا. تو تو لہٰذا ضرورت ہے اس بات کی کہ اللہ کے لیے لبیک کہتے ہیں، لبیک اللہم لبیک، بس اللہ جو تو نے کہا ٹھیک ہے. پھر کوئی حرام چھوڑنا پڑتا ہے کبھی زندگی میں، پتا ہے کہ یہ کاروبار ٹھیک نہیں ہے، اب سامنے دکھ رہا ہے کہ بہت مال کم ہو جائے گا، نو پرابلم، اللہ کے لیے چھوڑا ہے، اللہ اس کا اچھا دے گا. پیچھے ہی دیکھ کے ہم نے ہجرت کی آیت پڑھی ہے کہ ہجرت کرو گے اللہ بہتر کر دے گا. تو پھر انسان بہت فوکسڈ ہو جاتا ہے، ٹھنڈے دل اور دماغ کے ساتھ وہ سوچتا ہے، اور اس کو پتہ ہوتا ہے کہ بڑا سے بڑا نقصان آج لوگوں کو نقصان دکھ رہا ہے، لیکن میرا رب میرے لیے اس میں خیر ڈالے گا. اور پھر ایسا بندہ آپ دیکھیے کہ لفظوں پہ تھوڑا سا اگر آپ غور کریں تو لفظ کتنے خوبصورت ہیں نا، کہ جب ایسا بندہ چل پڑتا ہے اللہ کے حکم سے، شرع صدر ہو جاتا ہے، تو اس کے بعد پھر اس کی زندگی میں اطمینان اور خوشی کتنی آتی ہے کہ پھر وہ گھبراتا نہیں ہے، پھر اس کو ایک نور مل جاتا ہے. پیچھے ہم نے پڑھا تھا سورۃ الانعام میں، تمشی بھی فی الناس، پھر اس نور کو لے کر وہ لوگوں کے اندر گھومتا پھرتا ہے، وہ خود روشنی دکھاتا ہے. علامہ اقبال کی آپ نے ایک پوئم بھی سنی ہوگی کہ جس میں آتا ہے کہ لب پہ آتی ہے دعا بن کے تمنا میری، میرے لب پہ تمنا ہے کہ ہر جگہ میرے چمکنے سے اجالا ہو جائے. بچپن میں ہم سب پڑھتے تھے، یقین کریں یہ دعا سمجھ ہی قرآن پڑھنے اور پڑھانے کے بعد آئی ہے کہ ہر جگہ میرے چمکنے سے اجالا ہو جائے. کیا ہم جگنو بن جائیں؟ نہیں. افمن شرح اللہ صدرہ للاسلام، ایک بندہ دین پہ عمل کرنے لگتا ہے نا، ہم جب اس سے ملتے ہیں نا، ہمارا بھی کرنے کو دل کرتا ہے. ہم جیسے لوگوں کے بیچ میں ہوتے ہیں نا، ہم ویسے ہی بن جاتے ہیں، بالکل ویسے ہوتے ہیں. اسی لیے فرمایا اچھے لوگوں کا ساتھ رکھو، اور سب سے بہترین دوستی آپ کو پتا کس کی ہے؟ قرآن کی. آپ صرف قرآن سننا شروع کر دیں، کہہ دیں میں نے ماننا کچھ نہیں ہے، صرف سنوں گی، آپ اپنے دل کے اندر نرمی محسوس کریں گے. آپ کو ایسے محسوس ہوگا کہ جیسے آپ بہت زیادہ فوکسڈ ہو گئے، اور پھر آپ کو سکون ملے گا. بہت سارے لوگ کہتے ہیں کہ چلو جی کچھ نیکی کر لو آخرت اچھی ہوگی، کہتے ہیں نا. میں آپ کو ایک چھوٹی سی بات بتا کے جاؤں، اور اگر آپ اس کو دل سے باندھ لیں گے نا، تو انشاءاللہ آج کے بعد آپ کی زندگی میں غم کوئی نہیں آئے گا. اور وہ کیا ہے کہ دین کی بات سننے اور اللہ کی بات ماننے سے پہلے دنیا بنتی ہے، پھر آخرت بنے گی. یہ بہت بڑا دھوکہ ہے ہم لوگوں کا کہ دین پہ آئیں گے نا تو ہماری دنیا سخت خراب، مر جائیں گے، مولوی بن جائیں گے، فاقے مریں گے. میں نے تو اللہ کے حکم سے ایسے دیندار کوئی نہیں دیکھے. میں نے جن دینداروں کو دیکھا ان کو اللہ نے دنیا بھی ٹوٹ کے دی اور آخرت بھی دی ہے، اور ان کے گھروں میں بھی سکون ہے اور ان کے گھروں میں خوشی بھی ہے. اس لیے اس سے اچھی کوئی دوستی نہیں ہو سکتی. تو اپنے آپ کو چیک کریں کہ میرا کتنا شرع صدر ہوا ہے. اپنے آپ کو ہم چیک کرتے جائیں گے، انشاءاللہ دل کھلتا جائے گا. اور آپ دیکھیے جو ساتھی قرآن پڑھ رہے ہیں آخری پا رہے ہیں، ہم سب کو یہ قرآن بلاتا ہے، پورا قرآن اپنی جگہ، لیکن یہ جو آخری صورتیں ہیں نا، یہ تو ایسے ہی کہ جیسے کیک تو آپ نیچے ایک جیسے ہی بناتے ہیں، پھر اوپر ٹاپنگ میں کہیں کچھ لگاتے ہیں، کبھی کچھ لگاتے ہیں. اتنا خوبصورت قرآن ہے، اگر آپ سب کو بھی نہیں بھی موقع ملا نا، صرف ایز اے گیسٹ جیسے آج یہاں آ کے بیٹھے ہیں نا آپ کلاس میں، موسٹ ویلکم. آپ کو وہاں بھی وہی پروٹوکول ملے گا انشاءاللہ جو آپ کو ایک دوسرے کے گھروں میں ملتا ہے. اتنا کمفرٹیبل ماحول، اتنا پیارا گھر، اتنی اللہ نے ہمیں اچھی خوبصورت جگہ دی ہے، اور ایک ایک آیت ہم سب کو بلاتی ہے کہ لوگوں آؤ دیکھو کیا اللہ کا کلام ہمارے لیے خیر اور عافیت کے معاملے کرواتا ہے. افمن شرح اللہ صدرہ للاسلام، دعا کریں کہ اللہ میرا سینہ کھول دے. اللہ کہتے ہیں کمن ہوا فی ظلمات، کیا تم اندھیروں میں رہنا چاہتے ہو؟ کسی کو اندھیرا اچھا نہیں لگتا، آپ کو پتا ہے سردیوں میں ناروے میں 90% لوگ ڈپریشن میں چلے جاتے ہیں، صرف اس لیے کہ سورج نہیں نکلتا یا بہت تھوڑی دیر کے لیے نکلتا. تو آج یہ جو گھبراہٹ، ٹینشن، سٹریس اور 100 قسم کی روحانی بیماریاں نا، اس کی وجہ یہ ہے کہ یہ روشنی ہماری زندگی سے نکلی ہوئی ہے. اس لیے فرمایا فویل للقاسیت قلوبهم من ذکر اللہ، ہائے ہلاکت اور بربادی ان لوگوں کے لیے جن کے دل سخت ہو گئے اللہ کے ذکر سے. تو دعا کیجئے کہ اللہ میرے دل کو سخت نہ کرنا. اولئک فی ضلال مبین، یہ بھٹک رہے ہیں، کچھ نہیں پتا ہمارا نفع کے نقصان کے. دیکھیے امیجن کریں آپ کسی اندھیرے کمرے میں جائیں، لائٹ نہیں جلانی کیونکہ ماحول بڑا رومانٹک، اور لائٹ جلائی وہ ٹو مچ میس ہے، لائٹ بند کر دو. کبھی کبھی دیکھا ہوگا مہمان آئے تو لوگ کہتے بس لائٹیں بند کر دو، ڈورز بند کر دو. اب کیا لائٹ بند کی تو وہ میس چلا گیا؟ کتنا خطرہ ہے. آپ اندھیرے میں کسی ایسی سافٹ سی رسی کو پکڑے کہ ہائے کتنی ریشم کی رسی ہے، کوئی لائٹ جلائے تو وہ سانپ ہو. آج اندھیروں میں یہی ہو رہا ہے، ہم اپنی مرضی سے اپنے فائدے کام کرنا چاہتے ہیں. آج کتنا ڈپریشن ہے دنیا میں، ہر رشتہ دوسرا جو آتا ہے تیسرا ٹوٹ جاتا ہے، ہر جگہ بدگمانیاں، خرابیاں، سکون نہیں. اللہ دولت دیتا ہے تو کھانے کا وقت نہیں ہے، کھا لو تو ہضم نہیں ہوتا. 7 قسم کی بیماریاں کیونکہ اللہ تعالیٰ نے بات بتا دی، اولئک فی ضلال مبین، اندھیروں میں تو خطرہ ہے. रोशन हो ना, आप कहते चलो रोशनी करो जरा देखते हैं, मट्टी दिखेगी तो साफ कर ही लेंगे ना। कुरान असल में एक बल्ब जलाता है हमारी जिंदगी में। चलो कोई बात नहीं, गंदगी देखो भी शुरू में मुश्किल लगता है क्योंकि गंद जो दिखता है हर तरफ अपना, आहिस्ता आहिस्ता क्लीन होने लगता है अच्छे अच्छे से। अब अगली आयत में देखिएगा कि क्या असरात होने चाहिए कुरान सुनने वालों के ऊपर इसके। अल्लाह नज़ल अहसन अल हदीस, अल्लाह ने बेहतरीन कलाम नाजिल किया। मेरा तो दिल करता है इस आयत को चूम लूं, अगर चूमना जायज और अच्छा होता, अल्लाह के नबी ने चूमा होता तो कुरान की एक एक आयत को चूमने को दिल करता है। कि तुम किस फिक्शन में पढ़े हो, तुम क्या पढ़ते हो, क्या डाइजेस्ट पढ़ते हो, क्या तुम देखते हो फिल्में ड्रामे। अगर तुम्हें लव स्टोरीज देखनी है, अगर तुम्हें कोई हकीकी मोहब्बत की कहानियां देखनी है तो अल्लाह के इस कलाम को पढ़ो। मैं कहती हूँ क्या नहीं है इस किताब में। लोग कहते हैं ना कुरान में क्या है, तो मैं कहती हूँ क्या नहीं है। इसमें कहानियां भी हैं, शौहर बीवी की मोहब्बत भी है, इसमें नबियों के कहानियां है, इसमें अल्लाह के नबी की पूरी जिंदगी के कमो बेश वाकयात का खुलासा। क्या करो क्या ना करो, किस चीज से अल्लाह खुश होता है, किस चीज से अल्लाह नाराज होता है, सब कुछ इसमें मौजूद है। तो अल्लाह ताला कहते हैं कि अहसन हदीस है। आज आप देखिए दुनिया की बहुत अच्छी किताबें हम पढ़ते हैं, हम खुद 18-20 साल तक मास्टर्स करने में, डॉक्टर बनने में, इंजीनियर बनने में पढ़ते भी, हमारे बच्चे भी पढ़ते हैं, बहुत अच्छी बात है पढ़ा करें, लेकिन क्या अहसन अल हदीस पढ़ी। जिसको अल्लाह अहसन कह दे फिर वो कैसी होगी। और हमारे यहाँ लफ्ज हदीस आते हैं ना तो लोग फौरन सोचते हैं कि नबी सल्लम की बात है, हालांकि हम भूल जाते हैं कि हदीस बात को कहते हैं, हदीस के हदीस नबवी, नबी की बातें, ठीक है। तो यहां लफ्ज हदीस से समझ लीजिए कि बात, सूरत मुरसलात में भी ये लफ्ज आएगा आयत 50 में, फबिअय्यि हदीसिन बादहु युमिनून, फिर इस बात या इस किताब के बाद अब किस बात को मानोगे। मैं सोचती हूँ मुसलमान कितने ब्लेस्ड हैं, अगर हम कुरान को वक्त देते हैं, एक एक लफ्ज पे दस्तस नहीं किया, एक एक चीज इबादत, पढ़ने का सवाब, फरिश्तों का नजूल, जिन भूत भाग जाते हैं, इसकी रहमतों से कितनी मुसीबतों से बंदा बचता है, ये खूबी दुनिया की किसी किताब में नहीं है। साइंस, फिजिक्स, बायोलॉजी, जबूर, बाइबल, इंजील, कोई किताब पढ़ने वाले को अल्लाह ने ये नहीं कहा कि इस किताब को पढ़ोगे तो तुम्हारे घर में रहमतें आएंगी, लेकिन अल्लाह ने हमें इसकी दादी। लेकिन आज हम इसके लिए इख्तमाम करते हुए क्यों डरते हैं? क्या ये कभी कभी पढ़ने की चीज है? क्या साल में एक बार कोई मुश्किल आ गई तो बेटी की शादी से पहले एक दर्स करवा लो ताकि बरकत हो जाए और सारे मिलके कुरान पढ़ ले? करिए, लेकिन ये काफी नहीं है, याद रखिए ये काफी नहीं है। खाना तो रोज खाते हैं, ये तो कभी नहीं किया एक दिन खा लिया और फिर छोड़ दिया। तो अल्लाह कहते हैं ये अहसन किताब है, इसके साथ जब इंसान जुड़ता है उसकी जिंदगी अहसन होती है। होता क्या, किताबन मुतशाबिहन, मिलते जुलते मजमून है इसके। जो आयते आप हम पढ़े हैं ये हमने पीछे सूरत अलनाम में भी पढ़ी है और इसी तरह सूरह बकरा में भी ये मजमून पढ़, एक ही टॉपिक कई दफा कुरान में आता है लफ्जों को बदल के। क्यों? कि जैसे आप देखिए कि हमारी जिंदगी के मुख्तलिफ मराहल है ना, पहले हम बच्चे थे, फिर जवान हुए, फिर उम्र ढलनी शुरू हो जाती है, फिर बुढ़ापा भी आ जाएगा, ऐसे ही होता है ना। इसी तरह याद रखिए कुरान का जब शुरू का हिस्सा चलता है ना, पहले दूसरे पारे, तो हम जहनी तौर पर बच्चे ही होते हैं, कलम भी नहीं पकड़ना आ रहा होता, आदत भी छुट्टी हुई है, फिर थोड़ा आगे बढ़ते हैं, फिर बढ़ते हैं, फिर हम ऐसे थे, ग्रोइंग एज है। इस वक्त जो कुरान का हिस्सा चल रहा है ना, आप कहें कि गोया के 24-25 ईयर की एज का जो बंदा मिच्योर होता है ना, इस वक्त हमारा मिच्योर जहन है। पहले पारे में मिसाल हो सकता है ऊपर से गुजर गई थी, अल्लाह ने 8वें पारे में फिर सूरत अलनाम में दे दी, अब यहां फिर पढ़ने, तो गोया के ये बार बार क्यों पढ़ा जा रहा है कि उम्र के हिसाब से तुम समझो। बाज दफा फिर इंसान का कभी छूट जाता है या किसी वजह से पीछे होता है। इसमें बल्कि एक बहुत ही खूबसूरत पॉइंट भी है, और वो क्या, कुछ लोग कहते हैं हमने शुरू से नहीं पढ़ा तो अब हम कहां से शुरू करें, कोई कहते हैं हमारा बहुत छूट गया, नो प्रॉब्लम एट ऑल, हर दिन का सबक एक मुकम्मल सबक है। मैं कहती हूँ सूरत तो छोड़ दीजिए, सिर्फ एक आयत वो भी हमें समझ आ जाए ना तो वो भी अपनी जगह मुकम्मल है। आगे आगे जाके तो हर दिन एक सूरत होगी पूरी, इंशाल्लाह आप देखेंगे फिर जो हम कुरान को एंजॉय करेंगे। पूरी सूरत का मिजाज ऐसे समझ आता है जैसे अपनी बहन का मिजाज समझ आ जाता है। हम कहते हैं मैं तुम्हें बहुत अच्छी तरह समझती हूँ, हम भी कुरान को कहेंगे कि हम तुम्हें बहुत अच्छा समझते हैं। तो अल्लाह सुब्हान तआला कहते हैं मुतशाबिहन मसानिश, बार बार इसके मजमून दोहराए जाते हैं। मुशाबे तो है, आदम और इबलीस का किस्सा कुरान में 7 बार है, हर जगह डिफरेंट लेसन है। फिर इसी तरह आप देखिए कि जो लोग एक पूरी मंजिल पढ़ते हैं रोज, 7 दिन में वो कुरान पढ़ लेते हैं ना, सहाबा किराम ऐसा करते थे, पूरा कुरान वो सिर्फ 7 दिन में पढ़ते थे। हमने कब आखिरी दफा पूरा कुरान पढ़ा? मिलके पढ़ना तो और बात है, एक एक सपारा करके खुद पूरा कुरान कब पढ़ा? बहुत कम पढ़ा जाता है ना। हाँ रमजान में पढ़ा था जी, याद आ जाता है ना। तो अल्लाह ताला कहते हैं जब इसको तुम बार बार पढ़ोगे हर दिन तुम्हें नई बातें समझ आएंगी इंशाल्लाह। अब वो कैफियत नोट कीजिए जो कुरान पढ़ने के वक्त होनी चाहिए। तक शायरु मिन हु जुलूदुल लजीन यख्शौन रब्बहुम, रोंगटे खड़े हो जाते हैं उनके, यानी आप ये देखिए ये इस वक्त मेरे और आपके लिए। तक शायरु मिन हु जुलूद, शार का लफ्ज कहते हैं बाल को, उर्दू में हम कहते हैं शौर है, बेशौरी वही है, ये बाल हेयर्स के मानों में। क्या शौर होता है? डीप अंडरस्टैंडिंग, जिसको आप कहते हैं बाल जैसी बारीक समझ है तुम्हारे पास, और वो क्या है कि कुरान की तिलावत से रोंगटे खड़े हो जाते हैं। आप कहेंगे मेरे तो नहीं हुए, मैं तो पूरा कुरान पढ़ती हूँ। किन की होते हैं? अल्लज़ीना यख्शौना रब्बहुम, जो अपने रब से डरते हैं उनकी होती है। यानी एक आयत अज़ाब की पढ़ते हैं तो रोंगटे खड़े हो जाते हैं, फिर सुम्मतलीन जुलूदुम, फिर इनकी खाले नरम भी होती हैं। वो कब होती हैं? जब जन्नत की आयतें आ जाती हैं, जब अल्लाह के कोई वादे मिल जाते हैं। वक़ुलूबुहुम इला ज़िक्रिल्लाह, और इनके दिल अल्लाह के जिक्र के लिए नरम होते हैं। कुरान एक जिंदा किताब है। आपके घर में एक पौधा रखा हो ना, तो कभी उस पर बहार आएगी, कभी खिजां भी आएगी, तो जिंदा है ना। लेकिन आप आर्टिफिशियल फूल रख दीजिए, हमेशा एक जैसे रहेंगे, यही फर्क है। दिल जिंदा होता है ना तो कुरान को पढ़ के कभी रोता है कभी हंसता है, और मुर्दा दिल से कुरान पढ़ेंगे या जिंदगी गुजारेंगे, एक ही फेज में सारी जिंदगी गुजरती है। फरमाए ज़ालिका हुदल्लाह यहदी बिही मन यशा, ये अल्लाह की हिदायत है, वो जिसको देना चाहे देता है। आप कहेंगे मुझे उसने दी नहीं तो मैं लूं क्यों, तो हम पीछे पढ़ चुके हैं जो अल्लाह की तरफ रुजू करता है अल्लाह उसको देता है। इस पर हम पीछे बहुत दफा बात कर चुके हैं, आज भी सबक में यही बात हुई है। अल्लाह चाहता है शुक्र करो, उसको कुफर पसंद नहीं है, लेकिन लोग जिधर चलते हैं अल्लाह उसका चलाना आसान कर देता है। वमई युद्लिल्लाह फमा लहु मिन हाद, जिसे अल्लाह ही भटका दे फिर उसके लिए कोई हिदायत करने वाला नहीं है। अब आप और मैं खुद फैसला कर सकते हैं अपने बारे में कि हम कहाँ खड़े हैं। अब देखिए कि ये मजमून तो इधर इतना ही है ना, मैं सिर्फ अगली आयतों का खुलासा करती हूँ, तीन चार आयतें, और फिर हम उसके बाद सोचेंगे कि अल्लाह ताला हमसे इसमें क्या चाहता है। सिर्फ क्वेश्चंस हैं, आंसर्स हमारे अपने अंदर से उतरेंगे। अफमई यत्तकी बिवजही ही सू अल अज़ाब यौम अल क़ियामा, क्या भला वो शख्स जो अपने चेहरे पर रोकेगा बदतरीन अज़ाब आग का। क़ियामत के दिन जो शख्स अपने चेहरे से आग का अज़ाब हटाए वो अच्छा रहेगा क्या? यानी अल्लाह ताला हमें बुरे अंजाम से बचाना चाहते हैं कि क्या वो बराबर हो सकते हैं जिसके चेहरे को आग लगी हो। एक तरफ तो सूरह वाकिया आयत 89 में हम पढ़ेंगे फरहुम व रईहानुम व जन्नतु नईम, वहां तो मजे हैं, खुशबुओं के फूल पेश किए जा रहे हैं, जन्नत है नेमतों वाली, और एक तरफ आग के थप्पड़ पड़ रहे हैं। वकील लिज़्ज़ालिमीन ज़ूकु मा कुंतुम तकसिबून, और कह दिया जाएगा इन जालिमों से कि अब चखो मजा इसका जो कमाई तुम करते थे। अल्लाह हम में से किसी को इस बुरे अंजाम पे ना ले जाए। क्यों हुआ ये अंजाम? नबी, झुटलाया था उन्होंने भी जो इनसे पहले गुजरे। ये कोई नया रवैया थोड़ी है झुटलाने का, हर दौर के लोगों ने अल्लाह के नबियों की दावत को झुटलाया तो आ गया उन पर अजाब वहां से जो उनको गुमान भी नहीं था। बहुत बड़ी सजा मिलती है नबी को झुटलाने की, इनको भी मिलके रहेगी। फज़ाकहुमुल्लाहुल हिज्ज फिल हयात दुनिया, फिर अल्लाह ने इनको दुनिया की जिंदगी में रुसवाई का मजा चखाया। वल अज़ाबुल आखिरत अकबर, और आखिरत का अज़ाब तो बहुत बड़ा है जो पीछे पड़ा। लौ कानू यालमून, काश वो जानते। अल्लाह के नबी की एक रिवायत है कि तुम्हें पता चल जाए कि मरने के बाद क्या होता है तो तुम अपने मुर्दों को दफनाना छोड़ दो, बिस्तरों से लज्जत लेना छोड़ दो, इस दुनिया से तुम्हारी सारी रग़बत खत्म हो जाए। तो अल्लाह कहते हैं काश तुम्हें पता हो कि वहां कितनी सजाएं हैं। ये कौन बताएगा बातें? ये किताब बताएगी, इसीलिए दोबारा कुरान का जिक्र है। वलकद दरबना लिन्नासिफी हाज़ल कुरान मिन कुल्ली मसल, हमने तो इंसानों के लिए कुरान में हर किस्म की मिसालें बयान कर दी। क्यों भाई? चूमो चाटो नहीं, लअल्लहुम यतज़क्करून, ताकि तुम नसीहत हासिल करो, सबक हासिल करो। ये कुरान नसीहत के लिए आया था। कुरान अरबियन गैर ज़ी इवज़ लअल्लहुम यत्तकून, हमने इसको बना दिया कुरान अरबी, इसमें कोई टेढ़ापन नहीं है, शायद कि वो तकवा इख्तियार करे। यानी कुरान पढ़ने का आखिरी नतीजा क्या है? तकवा, बचना, खौफ आ जाए अल्लाह की मर्जी से पीछे हटने का। और अब आखिर में दो किरदार है, सिर्फ उनका अगर तारुफ ही समझ लें तो बात समझ आएगी। क्या है आयत 29? दरब अल्लाह मसलर रजुलन, अल्लाह ने दो लोगों की मिसाल पेश की। कौन है एक? रजुलन फी ही शुरकाओ, आप सब भी इंशाल्लाह इसमें अपना जवाब दे सकते हैं अगर बाद में चाहें। एक वो शख्स है जिसके बहुत सारे मालिक हैं। इमेजिन करें, घरों में मासियां आती हैं ना पाकिस्तान में, एक वो मासी जो फुल टाइम आपके घर में रहती है, फुल टाइम वर्कर, एक वो है जो चार छह घरों में जाती है। उन दोनों को जहन में रखिएगा। अल्लाह ताला कहते हैं पहला के उसके शुरका है मुतशाह की सुन, और आप मालिक भी उसके वो हैं जो आपस में झगड़ते हैं, यानी देवरानी जेठानी। एक मासी देवरानी के घर भी जाती है और जेठानी के घर भी जाती है, जिनकी आपस में बनती नहीं है। और दूसरा वरजुलन सलमल्ली रजुल, दूसरा जो पूरे का पूरा एक ही अक्का का गुलाम है। बताइए जरा दोनों में कौन अच्छी होगी? आप सब जानती हैं, एक घर में जो मासियां रहती हैं, घर वाली उसकी हर चीज का ख्याल रखती है ना, ईद शबरात गर्मी सर्दी भूख प्यास सब उनकी पूरी करती हैं। और जो बेचारी एक घर से उठी, बर्तन धोए, उधर गई झाड़ू दिया, एक घर से भी डांट खाती हैं, उधर से भी खाती हैं। इस बेगम को खुश करेंगी तो वो नाराज, और उसको राजी करना है तो ये नाराज। अल्लाह कहते हैं हल यस्तवी यानी मसला, क्या ये दोनों बराबर है मिसाल में? यहां इशारा क्या है? मोमिन एक अल्लाह का बनने वाला और बहुत सारों से डरने और उनको मानने वाला, उनका फर्क यह है। तौहीद में हुर्रियत है, एक रब का बन जाए, जिसे कहते हैं ना एक सजदा जिसे तू गिरा समझता है, हजार सजदों से दिलाता है आदमी को निजात। यकीन करे शैतान हमें डराता है, नहीं सिर्फ अल्लाह के नहीं बन सकते, सॉरी फिर तुम नाकाम है। अल्लाह कहते इसी में खुशी है, तुम अल्लाह के बनो, अल्लाह बंदों को तुम्हारा बना देगा। बहुत बड़ा एक शैतान जो दिमाग में क्वेश्चन डालता है ना दीन के ऊपर आने में, वो ये है नहीं फिर लोग नाराज होंगे। क्या बताइए, दीनदारों से लोग नाराज है? इमाम काबा से लोग नाराज है? मुफ्ती आजम से लोग नाराज है? कितनी इज्जत मिलती है? सिर्फ शैतान खौफ दलाता है। इसलिए अल्लाह ताला कहते हैं अल्हम्दुलिल्लाह, सारी तारीफें अल्लाह की हैं, बल अक्सर हुम ला यालमून, और अक्सर नहीं इल्म रखते। इल्म की बात है, फिर इल्म के बगैर बात बनती नहीं है। इन्नका मैयतुन व इन्नहुम मैयतून, ए नबी यकीनन आप पर भी मौत वारिद होकर रहेगी और ये सब भी मरने वाले हैं। सुम्मा इन्नकुम यौमल क़ियामति इंदा रब्बिकुम तहतसिमून, फिर क़ियामत के दिन तुम सब रब के सामने झगड़े कर रहे होगे। इनके पीछे खास वाक़या भी इंशाल्लाह हम इस पे बाद में बात करेंगे, यहाँ तिलावत सुनेंगे।
أَفَمَنْ شَرَحَ اللَّهُ صَدْرَهُ لِلْإِسْلَامِ فَهُوَ عَلَى نُورٍ مِّنْ رَبِّهِ فَوَيْلٌ لِلْقَاسِيَةِ قُلُوبُهُمْ مِّنْ ذِكْرِ اللَّهِ فَوَيْلٌ لِلْقَاسِيَةِ قُلُوبُهُمْ مِّنْ ذِكْرِ اللَّهِ أُولَئِكَ فِي ضَلَالٍ مُّبِينٍ الله نزل أحسن الحديث كتابا متشابها مثانية تقشعر منه جلود الذين يخشون ربهم ثم تلين جلودهم وقلوبهم إلى ذكر الله ذلك هدى الله يهدي به من يشاء ومن يضلل الله فما له من هاد